नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म पिटी लोप्सन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको हाइड्रो एक्सपो सम्पन्न भएको छ। हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्सुरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्त कम्पनीलाई एकै थलोमा भेला गराउँदै हिमालयन हाइड्रो एक्सपो सम्पन्न भएको हो। नवीन प्रविधिले जलविद्युत क्षेत्रको विकासमा खेल्ने भूमिका, सरकारको लक्ष्य अनुसार अबको 9 वर्षमा 10,000 मेगावाट बिजुली उत्पादन गर्नका लागि निजी क्षेत्रले गरिरहेको प्रयास र सरकारले गर्नुपर्ने काम लगायतका विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाई। स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
कस्तो रह्यो समग्रमा हिमालयन हाइड्रो एक्सपो?
समग्रमा हामीहरूले यो हाइड्रो एक्सपो जुन किसिमको एक्सपेक्टेसन राखेको थियो, जुन किसिमको आशा राखेको थियो, त्यो पुरा भएको छ। यसभन्दा अगाडि हामी ठुल्ठुला कन्फरेन्स र ठुल्ठुला सेमिनारहरू गर्ने गर्थ्यौँ। त्यो कन्फरेन्स र सेमिनारहरू पर्टिकुलर इस्युमा र एउटा पर्टिकुलर सन्दर्भमा मात्रै गरिन्थ्यो। तर हामीहरूले के देख्यौँ भन्दा हाइड्रो पावर भनेको चाहिँ धेरै विधाहरूमा, धेरै विषयहरूमा को सम्मिश्रण भएर हुनेको विषय हो। यसमा जियोलोजीको कुरा हुन्छ, यसमा हाइड्रोलोजीको कुरा हुन्छ, यसमा इनर्जीको कुरा हुन्छ, यसमा ठुलो कन्स्ट्रक्सनको, सिभिल कन्स्ट्रक्सनको काम हुन्छ, यसमा फाइनेन्सियल वित्तीय रूपमा पनि ठुलो लगानीको आवश्यकता पर्छ, यसमा इन्सुरेन्सको कुरा पनि निकै भाइटल रूपमा आउँछ, यी र ह्युमन रिसोर्स र लोकल रूपमा प्रकृतिसँग जुधेर एउटा बगिरहेको पानीबाट इनर्जी निकाल्नु भन्ने कुरा मल्टिपल विषय भएको हुनाले एउटै फोरममा कसरी हामीले यसलाई डिस्कसन गर्न सकिन्छ र एक आपसमा यो इन्फर्मेसनलाई कसरी साटासाट गर्न सकिन्छ भनेर यो एक्सपोको तयारी गरेका हौँ हामीहरूले। यही सन्दर्भमा के भयो भन्दाखेरि हाम्रो आजसम्मको चलन संस्कार के थियो भने जस्तो बिमा गरेपछि हुन्छ भन्ने हुन्थ्यो, तर बिमा गरेपछि त क्लेम पाउनु पर्यो र क्लेम नपा जब भूकम्प आयो, जब बाढी आयो, मान्छेले क्लेम पाउनलाई गाह्रो भयो अथवा पाउन सकेनन्, तब थाहा भयो कि बिमा मात्रै गरेर त हुँदो रहेनछ, बिमा भनेको त क्लेम लिनका लागि रहेछ भन्ने कुरा महसुस भयो। अब यो कुरालाई हामी कसरी सबैलाई सुसूचित गराउने, जानकारी गराउने भन्ने सन्दर्भमा हामीहरूले बिमा गर्ने इन्सुरेन्स कम्पनी र रिइन्सुरेन्स कम्पनीहरूलाई यस एक्सपोमा डाक्ने निर्णय गर्यौँ। त्यसै गरी वित्तीय रूपमा इन्ट्रेस्ट रेटले आयोजनलाई सफल र असफल पार्ने मुख्य भूमिका खेल्छ। जस्तो 4%, 5%, 6%मा इन्ट्रेस्ट रेटमा पाइने पुँजी र 12%, 14%मा इन्ट्रेस्ट रेटमा पाइने पुँजी भनेको आकाश जमिन फरक हो। र त्यही प्रोजेक्ट 4%, 5% अथवा 7%मा हुँदा प्रोजेक्ट एट्र्याक्टिभ र फिजिबल हुन्छ भने त्यही प्रोजेक्ट 10%भन्दा बढी जाने बित्तिकै त्यो प्रोजेक्ट एट्र्याक्टिभ हुँदैन र फिजिबल हुँदैन। यो कुराको पनि सूचना हुनु पर्यो, किनभने हाम्रो पुस्ता भनेको, हामीभन्दा अगाडिका हाम्रा बुवा हजुरबाहरू भनेको हाइड्रो पावर बनाएर उद्योग धन्दा गरेर हामी उद्योगी व्यापारी भएको होइन, हाम्रै पुस्ता पहिलो पुस्ता हो यो हाइड्रो पावरमा लागेको। त्यसैले हामी नै आफै पनि यी कुराहरूमा सुसूचित छैनौँ, जानकार छैनौँ। त्यसैले हाम्रा डेभलपरहरूलाई, हाम्रा आयोजना बनाउने व्यक्तित्वहरूलाई यो कुराको सूचना दिनु जरुरी छ। पुँजी भन्ने बित्तिकै जुन पायो त्यही लिनु हुँदैन, यसमा इन्ट्रेस्ट रेटको र ब्याङ्कले लिने अन्य चार्जेसहरूको ठुलो महत्त्व राख्छ। त्यसैले यसलाई सुसूचित गर्नुपर्छ र ब्याङ्कहरूलाई कम इन्ट्रेस्ट रेटमा कम मूल्य पर्ने पुँजी दिनको लागि प्रेरित गर्ने भनेको फेरि पनि यस्तै डिस्कसन फोरमहरूमा ल्याउनुपर्छ भन्ने उद्देश्यले हामीहरूले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई पनि यसमा समावेश गरेका छौँ।
जलविद्युतसँग सरोकार राख्ने सबैलाई एकै थलोमा जसरी यहाँहरूले ल्याउनुभयो, त्यति मात्र नभइकन दैनिक दुई पटक सेसनहरू पनि राख्नुभएको थियो विभिन्न विषयमा। यसले चाहिँ खासमा कस्तो फाइदा दिलायो, कस्तो सम्भावनालाई यसले खुला गर्यो?
म भन्दैछु, मैले दुईटा विधाको कुरा गरेँ, एउटा इन्सुरेन्स र एउटा ब्याङ्किङको। त्यसै गरी इक्विपमेन्ट पनि वर्ल्ड क्लास र वर्ल्डका टप इक्विपमेन्ट सप्लायरहरू कुन कुन छन् भनेर हामीले विश्वका म्यानुफ्याक्चरहरूलाई लिस्टिङ गरेर जाँदाखेरि ती म्यानुफ्याक्चरहरूलाई नेपालमा बोलायो भने अन्य म्यानुफ्याक्चर ती म्यानुफ्याक्चरमा के फरक छ भनेर यहाँ कम्पिटिसन गराइसकेपछि अहिले सबै म्यानुफ्याक्चरहरू कम्पिटेटिभ रेटमा आएर करिब करिब उस्तै रेटमा सप्लाई गर्नेमा भइसक्नुभयो। जबकि उदाहरणको लागि 20 करोड पर्ने मिसिनलाई 30 करोडसम्म तिरिरहेका उदाहरणहरू हाम्रोमा थिए। त्यत्रो ठूलो फरक 30%, 35%, 40% महँगा मिसिनहरू हाम्रो अज्ञानताका कारणले किनिरहेका थिए। यस्तो भइरहेको थियो भने अब हामीले एकै फोरममा कम्पिटिसन गरायौँ, एक आपसमा प्रतिस्पर्धा भयो, अब सम्पूर्ण इक्विपमेन्ट सप्लायरहरूको एउटा मूल्य स्थापित हुन पुग्यो र यसले अब नचाहिँदो मूल्य राख्ने र नचाहिँदो किसिमले बार्गेनिङ गर्ने रुमलाई कम गरिदियो र यसले गर्दाखेरि अब आयोजनलाई प्रोजेक्ट कस्टमा पनि कम हुनसक्छ। त्यसै गरी अहिले हामी देखिरहेका छौँ मेलम्चीको टनेल चाहिँ 27 वर्षमा 2.5 दशक 25 वर्षभन्दा बढीमा यो 27 किलोमिटर टनेल पनि थ्रो गर्न नसकिरहेको हाम्रो विडम्बना छ। हामीले यहीँ नेपालभित्र देखिरहेसक्यौँ कि भेरी बबईमा 1 महिनामा 1 किलोमिटर टनेल खन्यो भनेपछि यो 2 वर्षमा त यो मेलम्चीको टनेल त खनिसक्ने रहेछ त्यो मिसिन ल्याएको भए ती भारतमा थियो त्यो मिसिन, ती चाइनामा थियो। यो कुरा हामीले किन ल्याउन सकेनौँ भन्दाखेरि हामी परिवर्तनलाई आत्मसात गर्न हामी अलि हिचकिचाउँदा रहेछौँ। यस्ता नयाँ टेक्नोलोजीहरू, नयाँ प्रविधिहरू, नयाँ मेसिनहरू आइसकेका छन् र यी आएका मेसिनहरूलाई नेपालभित्र भित्राउन फेरि पनि इन्टरेक्सन गरेर हाम्रा निर्माणकर्मीहरू, हाम्रा निर्माण व्यवसायीहरू, हाम्रा इन्जिनियरहरू, हाम्रा डिजाइनरहरूले त्यो कुराहरूको सुसूचित गर्ने माध्यम भनेको यहीँभित्र वर्कसप र सेमिनार पनि गर्नुपर्छ भन्ने उद्देश्यले यस्ता नयाँ विधाहरूको कुरा पनि हामीले छलफलमा ल्याएका छौँ। यस सन्दर्भमा जस्तै डिसेल्डिङ बेसिनमा कसरी फ्लसिङ सिस्टम राम्रो बनाउने भन्ने जस्ता टपिकहरू छन्, इफिसियन्सी कसरी बढाउने, इनर्जी कसरी बढाउने, डिस्चार्जलाई कसरी कस्टमाइज गर्ने, स्ट्रक्चरलाई कसरी बलियो बनाउने, यी कुराहरू जब छलफल भए मान्छेहरूलाई यसले ज्ञान दिएको छ, यो ज्ञानले प्रोजेक्ट कस्ट घटेको छ र भविष्यमा के छ भन्दाखेरि यस्ता कुराको ज्ञान भएर मात्रै गर्नुपर्छ भन्ने कुराको तत्त्वज्ञान यो एक्सपोले दिएको छ। त्यसैले हामी यसमा हामीहरूले गरेको काममा हामी सन्तुष्ट छौँ। यसमा आउने हाम्रा इन्जिनियरहरू, हाम्रा डेभलपरहरू, हाम्रा उद्यमीहरू यसबाट धेरै लाभ लिएका छन्। हाम्रा व्यवसाय गर्ने व्यापारीहरू यसमा कम्पिटेटिभ रेटमा, कम्पिटेटिभ कस्टमा आउनुभएको छ र क्वालिटीको कुरो डेलिभर गर्नुपर्छ किनभने सबै सुसूचित भइसके, अब ढाटेर व्यापार गर्न सक्ने सम्भावना छैन भन्ने कुराको ज्ञान भएको छ। यो हाम्रो एक्सपोको सफलता हो।
जलविद्युत प्रवर्धकहरूलाई त यो एक्सपोमा आएर यहाँले भने जस्तै गरी नवीनतम सामग्रीहरू र त्यसमा पनि यहाँको रेट तथा अरू कुराको बारेमा जानकारी हासिल भयो। अब यसले भोलिको दिनमा जलविद्युत क्षेत्रमा यी सामानहरू भित्रिएपछि जलविद्युत विकासलाई चाहिँ यसले कस्तो अवसर दिन्छ?
यो त एउटा माध्यम मात्रै हो। यो माध्यमले हामीहरूलाई एउटा निर्णायक अवस्थामा पुर्याउँछ भन्ने हाम्रो बुझाइ हो। अहिले हाम्रो देशमा चाहिँ करिब 1000 मेगावाट ग्रिडमा जोडिएको छ। हामी संसारकै सबभन्दा न्यून विद्युत उपभोग गर्ने जनतामा पर्छौँ र हामी भारतको बराबर उपभोग गर्ने हुनका लागि आजको हाम्रो उत्पादनभन्दा 10 गुणा बढी हुनुपर्छ, भनेको 10,000 मेगावाट हामीलाई चाहिन्छ। हामी एसियन स्ट्यान्डर्डमा पुग्नुपर्छ भन्यो भने 1500 मेगावाट चाहिन्छ हामीलाई, अझै 15 गुणा 15,000 मेगावाटभन्दा बढी चाहिन्छ। यो कुरालाई मध्यनजर गरेर सरसर्ती हेर्दा अहिलेको सिनारियो के छ भन्दाखेरि 3500 मेगावाटका आयोजनाहरू पिपिए भएर अहिले कन्स्ट्रक्सनमा निर्माणाधीन अवस्थामा छन्। 5000 मेगावाटका आयोजनहरू पिपिएको लाइनमा छन्, पिपिए गर्ने क्रममा छन् भने 15000 मेगावाटभन्दा बढी आयोजनाहरू चाहिँ हामी स्टडी गर्छौँ भनेर लाइसेन्स लिएर बसेका छन्। यी सबै आयोजनाहरू नेपालमा भएको, आइरहेको र मासिक रूपमा खर्च भइरहेको अरबौँ रुपियाँ जुन हामीले एलपिजी ग्यासमा खर्च गरिरहेका छौँ यो विस्थापित गरिनु जरुरी छ। यो एलपिजी ग्यासमा गएको डलरलाई हटाइनु जरुरी छ। यो हटाउनको लागि एकमात्र र आफ्नै देशको उत्पादन भनेको जलविद्युत हो। त्यसै गरी हाम्रा आमा दिदी, हाम्रा बहिनीहरू वर्षौँदेखि चुलोमा चुलोको धुवाँले धेरै रोग बोकेर बसिरहनु भएको छ। यो रोग बोक्ने अवस्थालाई हटाउनु जरुरी छ। हाम्रो जलविद्युतले के भने कुनै पनि धुवाँरहित इनर्जी दिन्छ, यसबाट हाम्रा चुल्हाहरू चल्नुपर्छ, हाम्रो भान्सा चल्नुपर्छ, हामीहरूले हाम्रा दाउरा रहित चुल्हाहरू बनाउनु जरुरी छ ताकि हामी पनि एसियन स्ट्यान्डर्डमा अलि राम्रा देशका स्तरमा पुग्नको लागि सकौँ। आज हामी सिङ्गापुर जस्तो बनाउने भन्छौँ, हामी जापान जस्तो बनाउने भन्छौँ, हामी युरोप जस्तो सपनाका घोषणाहरू गर्छौँ, हामी चाइना जस्तो द्रुत गतिमा विकास गर्ने भन्छौँ। यी सबैको पहिलो आवश्यकता भनेको ऊर्जा हो। ऊर्जा हामी उत्पादन गर्ने क्रममा छौँ। आजभन्दा दुई वर्ष अगाडिसम्म राजनैतिक पार्टीका घोषणाहरूमा, राजनैतिक पार्टीका वक्तव्य र सभाहरूमा के हुन्थ्यो भन्दाखेरि साम्राज्यवादको विरोध गर्ने, विस्तारवादको विरोध गर्ने, अनि राजतन्त्रको विरोध गर्ने, सामन्तीवादको विरोध गर्ने भन्ने कुरा हुन्थ्यो भने गत वर्षदेखि कुरा के फेरिएको छ, राजनैतिक पार्टीको पनि समृद्धिको कुरा आउन थालेको छ, रेल चलाउने कुरा आइरहेको छ, ठूला बाटा बनाउने कुरा आएको छ, टनेल बनाउने कुरा आएको छ, आर्थिक समृद्धिको कुरा आउने कुराहरू आएको छ। यी कुराहरू पहिले गौण हुन्थ्यो भने यी कुराहरू अहिले प्राथमिकताको साथ आइरहेको छ। र अहिले निजी क्षेत्र तथा सरकारी क्षेत्रले जुन आयोजनाहरू निर्माणको क्रममा गएका छन् यसले पनि अब यो इनर्जी उत्पादनको बाढी आएको छ। यो बाढीले हामीहरूलाई अबको दुई वर्षपछि तीन वर्षपछि हामीहरूलाई चैनसँग बस्न दिने छैन। किन भन्दाखेरि हाम्रा एलपिजी ग्यासका सिलिन्डरहरू हामीहरूलाई धेर हुनेछन्, ती ग्यासका सिलिन्डरहरू फर्काउन जानुपर्नेछ हामीहरूले। हामीसँग इनर्जी धेरै भएर हाम्रा चुल्हाहरूमा चाहिँ के भने इन्डक्सन चुलोहरू जस्ता ल्याएर जोड्न थाल्नुपर्नेछ। हामीहरूले त्यसै किसिमका इलेक्ट्रिकल भेहिकलहरू हामीहरूले चलाउनु पर्नेछ। धुवाँरहित कारको सुरुवात हुनेछ। हामीहरूले धुवाँरहित कारको चार्जिङ स्टेसन बनाउने लाइसेन्स लिन दौडिने साथीहरूको वृद्धि हुनेछ। हामीहरूले इलेक्ट्रिसिटीमा हामी म सञ्चालित छौँ भन्न हामी गर्व गर्नेछौँ। हामीहरूले इलेक्ट्रिसिटीमा चाहिँ हाम्रा चुल्हाहरू चलिरहेछन्, हाम्रा खेतीयोग्य जमिनहरू पम्पले पानी तानेर के भने खेतीयोग्य हुनेछन्। ती धेरै उत्पादन भइसकेपछि मान्छेले कन्जम्सन गर्ने त सबै सक्दैन, त्यसलाई ड्राई प्रोसेस गर्ने, विदेश निर्यात गर्ने कुराहरू सुरुवात हुनेछ। अबको दुई तीन वर्षमा के हो भन्दाखेरि हामीहरूलाई यो बिजुलीले कसैलाई पनि चैनसँग बहन दिने छैन। हामी विदेश जाने होइन, अब विदेशमा अरू काम गर्ने मान्छे कसरी ल्याउने भन्ने तर्फ सोच्ने गरी बिजुली उत्पादनको सुरुवात भएको छ। यसमा सरकारले होस्टेमा हैसे गरिदिए मात्रै पनि यो कुरा अगाडि बढ्न सक्छ। राज्यले नै सबै कुरा गर्ने होइन, राज्यले यसमा सहजीकरण मात्रै गरिदिए पुग्छ। हामी त्यो लाइनमा अगाडि बढेका छौँ र चाँडै हामी विश्वमा नेपाली भनेर चिनिने माध्यमको रूपमा आधारभूत रूपमा रहेको यो जलविद्युतले हामीहरूलाई एउटा समृद्ध नेपाली, शिक्षित नेपाली, विकसित नेपाली, उद्योगप्रेमी नेपाली र कर्मयोगी नेपाली भनेर जसरी उहिले हाम्रा पुर्खाले गोर्खाली भनेर एउटा खुकुरी चलाएर पातको ज्यानमाथि राखेर चाहिँ एउटा नाम कमाएका थिए, अब नेपालीहरूले इनर्जी मार्फत समृद्ध नेपालको सपनालाई पूरा गरेर यो देखाउनेछन्। यसको यात्रा सुरु भइसकेको छ।
हामीले अलिकति नयाँ नयाँ प्रविधिलाई चाहिँ आत्मसात गर्नका लागि हिचकिचाउँदो रहेछौँ, जसका कारण हामीले चाँडै सम्पन्न गर्नुपर्ने कामहरू पनि ढिला लामो समय लागिरहेको छ। अब यहाँ यो एक्सपोमा ल्याइएका सामानहरू यस्ता अत्याधुनिक उपकरणहरू छन् जुन कतिपय नेपालले अहिलेसम्म पनि प्रयोग नगरेको अवस्था होला। यिनीहरूको प्रयोगपछि जलविद्युत उत्पादनको वृद्धि दरमा चाहिँ यसले कसरी सहयोग गर्छ?
सन् 1911 फर्पिङको 500 किलोवाटबाट सुरु भएको आयोजना त्यो जुन एसियाको दोस्रो थियो, हामी सबभन्दा यो साउथ एसियामा पहिलो फर्पिङ थियो, चीनमा त त्यो बनेकै थिएन। आज हामी 107 वर्षमा 1000 मेगावाट पनि पुर्याउन सकिरहेका छैनौँ। अहिले अन्य देशमा इनर्जीको कुरा गर्ने हो भने प्रति व्यक्ति इनर्जी चाहिँ नेपालमा तपाईँको भागमा भन्ने हो भने एकजनाकोमा एक वर्षमा जम्मा 130 युनिट पर्छ, जुन संसारमा सबभन्दा विरक्त लाग्दो एमाउन्ट हो। भारतमा 1000 युनिट पर्छ, त्यत्रो मुलुकमा हामी भारतभन्दा खिस्रिक्का मुख पार्थ्यौँ। चीनमा 3000 युनिटभन्दा बढी छ, अन्य देशमा त्यसै गरी समृद्ध देशमा बढी छन्। जब हाम्रै देशमा त्यो रिसोर्सेस बगेर खेरा गइरहेको छ, हामी त्यसलाई ट्याप गरेर जब प्रयोग गर्न सकिरहेका छैनौँ, यो विडम्बनाको कुरा थियो। तर अब नेपालमा निजी क्षेत्रले जुन हिसाबले युद्ध स्तरमा अग्रपङ्क्तिमा रहेर यो व्यवसायलाई व्यवसाय मानेर अगाडि बढेको छ, अब यो रफ्तार रोकिनेवाला छैन। अबको एक वर्षभित्रमा 800 देखि 1000 मेगावाट त आयोजना त एकै वर्षमा जोडिँदैछ। त्यसपछिका हरेक वर्ष हाम्रो यो क्रमलाई निरन्तरता हुनेछ भने हामी अबको 5-6 वर्षमा करिब करिब 7-8 हजार मेगावाटसम्मको लागि त हाम्रा आयोजनाहरू अगाडि नै बढिसके। राज्यले यो अब पाइपलाइनमा रहेका जुन 5000 मेगावाटका आयोजनाहरू छन् तत्काल पिपिए गरेर अगाडि बढिदिने हो भने ती आयोजनाहरू तत्काल अगाडि बढ्न सक्छन्। त्यसैले यसको उपयोग र यसबाट आउने समृद्धि र यसमा आउने औद्योगिक क्रान्तिको कुराहरू बिजुलीसँग आधारित भएको हुनाले यी इक्विपमेन्टहरूलाई सही सदुपयोग गरिसकेपछि राम्रो हुन्छ भन्ने कुरा त जुन मैले अघि पनि उल्लेख गरेँ, जुन त्यो टनेल बोरिङ मेसिन छ, टिबिएम मेसिन भन्ने चलन छ, त्यसले 10 वर्षमा गरेको काम त एकै महिनामा गरेर त देखाइसक्यो। यस्ता मिसिनहरू धेरै छन्। अहिले हामी हाम्रा घर छतहरू पिट्दाखेरि लामो लाइन लाएर मान्छेहरूले मसला बोकेर गर्ने जुन चलन थियो काठमाडौँमा, अहिले तपाईँ देख्नु होला एउटा मेसिन लिएर एउटा पाइपले ढलान गरिरहेको छ, 4 जना मान्छेले भइरहेको छ। अब यसै गरी अहिले डन्डी बान्न 10 औं मान्छे लाएर चाहिँ ठुल्ठुला घरहरू बान्न जाउँ, अहिले एउटा मेसिन आइसक्यो, त्यो मेसिनले एकै दिनमा 100 स्क्वायर फिट चाहिँ गर्न सक्छ। त्यसै गरी हामी के भने सिमेन्ट के अरे गिटी बालुवा मुस्नलाई कति दुःख र कति मेहनत गर्थ्यौँ, अहिले एउटा मेसिनले क्यारेर पार्छ, एकैछिनमा सक्छ। हामीहरूले घरको चर खन्नलाई हप्ताउँ लगाउँथ्यौँ एउटा सानो 4 कोठे घर बनाउनलाई, अहिले 1 घन्टामा एउटा मेसिन ल्याए सट्ट खनिदिन्छ। हामी पुरानै हिसाबले खनिसकेपछि पुरै रिपिङ गरेर फलाम ठोकेर ड्रिल गरेर अनि त्यसपछि सर्किटिङ गर्ने, त्यसपछि एक दिन कुर्ने जुन किसिमका मेकानिजम थियो, अहिले त्यहाँ त्योभन्दा लेटेस्ट सजिलो र इमिडिएट गर्न सक्ने 1 घन्टा 1.5 घन्टामा सक्ने किसिमका प्रविधिहरू आइसकेका छन्। यति सजिलो र छिटो प्रविधि आइसकेका छन् कि त्यो हामीले कल्पनाभन्दा धेरै धेरै पर छ। आज हाम्रा पावर हाउस र हाम्रा प्लान्टहरू यी काठमाडौँमा हाम्रा मोबाइलबाट चलाउन र बन्द गर्न सक्ने भइसकेका छौँ, हामी कन्ट्रोल गर्न सक्ने भइसकेका छौँ। यस्ता कुराहरू भित्र्याउनु जरुरी छ।
तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिन्दु नेपाल सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी नवीन प्रविधिले जल विद्युत क्षेत्रको विकासमा खेल्ने भूमिका, सरकारको लक्ष्य अनुसार अबको 9 वर्षमा 10000 मेगावाट बिजुली उत्पादनका लागि निजी क्षेत्रले गरिरहेको प्रयास र सरकारले गर्नुपर्ने काम लगायतका विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाईसँग कुराकानी गरिरहेका छौं। उहाँसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिदु नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी नवीन प्रविधिले जल विद्युत क्षेत्रको विकासमा खेल्ने भूमिका, सरकारको लक्ष्य अनुसार अबको 9 वर्षमा 10000 मेगावाट बिजुली उत्पादनका लागि निजी क्षेत्रले गरिरहेको प्रयास र सरकारले गर्नुपर्ने काम लगायतका विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाईसँग कुराकानी गरिरहेका छौं। अत्याधुनिक प्रविधिहरूले त यहाँले भने जस्तै गरी विद्युत उत्पादनका लागि, विद्युत क्षेत्रको विकासका लागि एकदमै द्रुतता प्रदान गर्यो। त्यो द्रुतता निजी क्षेत्रसँग मात्र भएर भएन, सरकारका चाहिँ नीति, सरकारको चाहिँ प्रक्रियाहरू पनि हुनु पर्यो। अब यसको द्रुतताका लागि चाहिँ के छ, के गरिन आवश्यक छ सरकारले?
जस्तो अहिले हाम्रा नेपाल विद्युत प्राधिकरणमा एमडी कुलमान घिसिङ हुनुहुन्छ, द्रुत गतिमा काम गर्छु भनेर युद्धस्तरमा लाग्नु भएको छ। ट्रान्समिसन लाइन धेरै ठाउँमा बनाउनु पर्नेछ, अब त्यो प्रोक्योरमेन्ट प्रोसेस यति लामो छ, टेन्डर गर्न, टेन्डर डकुमेन्ट तयारी गर्न 2 महिना लाग्ने, अनि तयार भएको टेन्डर डकुमेन्ट नोटिस दिन 3 महिना लाग्ने, इभ्यालुएसन गर्न 4 महिना लाग्ने, अनि इभ्यालुएसनको रिजल्ट निकाल्न अर्को 5 महिना लाग्ने। यो हिसाबले 2 वर्ष त त्यो टेन्डर प्रोसेसमै गइरहेको छ। जबकि ट्रान्समिसन लाइन बनाउने भनेको त्यसमा लाग्ने इक्विपमेन्ट र त्यसमा लाग्ने पोल र तार भनेको रेडिमेड सामान हो, त्यो संसारभरि एउटै रेट छ, तयारी अवस्थामा चाइनामा र इन्डियामा बेच्न पसल थापेर बसेको छ, त्यो किन्यो भने 2% 5% भन्दा फरक केही पनि छैन। यो यस प्रकारको सिस्टमहरू, यो लामो प्रोसेसहरू हटाइनुपर्छ, घटाइनुपर्छ, यसलाई हप्ता दिन 10 दिन 15 दिनभित्र भन्दा बढीलाई नलाग्ने सिस्टम बनाइनुपर्छ, अनि न कुलमानले काम गर्न सक्ने हो। कुलमानले काम गर्न सकेन भनेर कम्प्लेन गर्नुको कुनै अर्थ छैन, अथवा नेपाल विद्युत प्राधिकरणले काम गर्न सकेन, ऊर्जा मन्त्रालयले काम गर्न सकेन भनेर हुँदैन, यस्ता कुरालाई छुट्याइनुपर्छ। यसै गरी हामी लाइसेन्स लिनलाई, हामी पिपिए गर्नलाई, हाम्रा वन सम्बन्धी स्वीकृति लिनलाई, विस्फोटक पदार्थको लागि प्रयोग गर्न स्वीकृति लिनलाई वर्षौँ 2 वर्ष 3 वर्ष 4 वर्ष लाग्छ। यी कुराहरू सिङ्गल डेस्कबाट, एउटै डेस्कबाट एकै दिनमा दुवै दिनमा स्वीकृति दिन सक्ने विषयहरू हुन्। यस्ता विषयहरू जस्तो वन मन्त्रालयको फाइल एप्रुभ गर्न अहिले 2 वर्षभन्दा कममा कसैले पनि सक्दैन, त्यहाँ चाहिँ 50 वटाभन्दा बढी टेबलमा फाइल घुम्छ, गर्ने भनेको जम्मा एउटा टेबल, त्यो पनि उहीँ साइडको इलाका वनले गर्ने हो, अरू कसैको काम माथि खासै हुँदैन, पेपर पल्टाउने र त्यसपछिका बुदा दफा गन्ने मात्रै हो। त्यसैले यस्ता कुराहरू हटाइनुपर्छ। त्यसैले राज्यको के हो भन्दाखेरि यी उद्यमीहरूलाई मैले कसरी सहुलियत गर्न सक्छु, कसरी सहजीकरण सक्छु, यो कागजी प्रोसेसलाई, यो प्राविधिक कुराहरूलाई कसरी छोट्याएर म इमिडिएट काम गर्ने वातावरण बनाइदिन सक्छु भन्नेतर्फ हेरिदिए पुग्छ। यी आयोजनाले सबैले रोयल्टी पनि तिर्छन्, ट्याक्स पनि तिर्छन्, राज्यका लागि बिजुली पनि बनाउँछन्, बिजुलीबाट देशलाई समृद्ध हुने औद्योगिकरण गर्नतिर पनि लाग्छन्, र 30 वर्ष 35 वर्ष एउटा सर्टेन पिरियड जुन पिपिएको जेनेरेसन लाइसेन्सको टर्म अनुसार गएपछि राज्यलाई फेरि हस्तान्तरण गर्छन्, फेरि पनि यो सम्पत्ति त राज्यको हो। त्यसैले यसमा राज्यले कन्जुसियन नगरिकन, राज्यले गर्छु भनेर गरेको प्रतिबद्धता कमिटमेन्टहरू पुरा गरेर, फेरि यो पटक पटकका सरकारमा भएका बेला, नेतृत्वमा भएका बेला सचिवहरूले, मन्त्रीहरूले, प्रधानमन्त्रीहरूले प्रतिबद्धता गरेको कुरा हो, हामी यसलाई छुट्याउँछौँ, घटाउँछौँ र फेसिलिटेट गर्छौँ, सुविधा दिन्छौँ, सहजीकरण गर्छौँ भन्नुभएको कुरालाई कार्यान्वयन मात्रै गर्ने हो, कुनै नयाँ कुरा गर्ने होइन।
विगतमा ऊर्जा सङ्कटकाल घोषणा गरेर पनि केही यस्ता प्रक्रियागत झन्झटहरू छुट्याउने र अलि शीघ्र बाटोबाट गर्न चाहेको भन्नेसम्मको कुरा हुन्थ्यो। त्यस बखत पनि निजी क्षेत्र जो जलविद्युत प्रवर्धनकै लागि लागिरहनु भएको छ यहाँहरू, केही पनि त्यस्तो सहुलियतको आभास गर्न पाउनु भएन?
धेरै कुराहरू थिए त्यसभित्र, धेरै कुराहरू थिए, सहुलियत गर्नुपर्ने कुराहरू, सुविधा दिनुपर्ने धेरै कुराहरू थिए, धेरै कुरा कार्यान्वयनमा आइसकेका छन्। जस्तो लाइसेन्सिङ प्रोसेसमा धेरै कुराहरू चाहिँ अनामोलिजहरू थियो, ढिला असुस्थित थियो, त्यहाँ नेपाल यो विद्युत विकास विभागमा धेरै कुराहरू करेक्सन भएर आएका छन्, राम्रा र असल कुराहरू छन्। पिपिए अड्किरहेको थियो, पिपिए 3500 मेगावाटको टेक अवर पेमा पिपिए भए, त्यहाँ पनि सहजीकरण भएको छ। हाम्रो भनाइ के हो भन्दाखेरि, त्यो 900 बुँदे जुन कार्यविधि तपाईँले जुन मेन्सन गर्नुभयो, त्यो 900 बुँदे कार्यविधिमा यो काम गर्ने, यो टेबल गर्ने, यो टेबलबाट गर्ने र यति समयमा गर्ने जुन भनिएको थियो, त्यो त्यति समयमा त्यो टेबलबाट त्यसरी गर्ने कामको केही कुरा बाँकी छ। त्यो बाँकी भएका कार्य कामहरूलाई तत्काल लागू गरिनुपर्छ। जस्तै हामीहरूले 50 लाख त्यो पिरियडमा अहिले 2067 चैत्र 9 गतेपछि आएका आयोजनाहरूलाई 50 लाखको अनुदान दिने भन्ने जुन व्यवस्था गरिएको थियो त्यो आजसम्म दिइएन। हामीहरूले निर्माणाधीन आयोजनाहरूका लागि चाहिँ हाल पिपिए भइरहेको रेट दिने है, पुरानो पहिले 3 रुपियाँमा जसले गरेका थिए तिनीहरूलाई दिने भनेर निर्णय गरिएको थियो, एग्रिमेन्ट गरियो, त्यो कुरा दिइरहेको छैन। त्यसै गरी हामी वन सम्बन्धी कुराहरूलाई चाहिँ स्वीकृति लिन छुट्याउँछौँ भन्ने आएको थियो, त्यो प्रोसेस जहाँको तहीँ छ। जग्गा प्राप्ति सम्बन्धी भूमि सुधार मन्त्रालयले बाटो खोलिदिएको छ, भूमि सुधार मन्त्रालयसँग सम्बन्धित समस्याहरू समाधान भएको छ। पिपिएमा 3500 मेगावाटसम्मको पिपिए भएर त्यतिसम्मको समाधान भयो र थपको लागि बाटो खोला गरिनु पर्यो। त्यसैले के भने, यस्ता कुराहरू राज्यले गर्ने भनेको कुरा, राज्यले सुरक्षा दिने भनेको कुरा, जिल्लामा सुरक्षाको संयन्त्र बनाउने भन्ने कुरा, तपाईँलाई एउटा कुरा उदाहरण दिन्छु, हिजो मात्रै मिदिम खोला जलविद्युत आयोजनामा चाहिँ त्यहाँका गुण्डाहरूले गुण्डागर्दी गरेर के भने तोडफोड गरे र तोडफोड गर्ने मान्छेलाई चाहिँ सरकारले पक्राउ पुर्जी जारी गरेन र पक्रिएन, उनीहरू चाहिँ अझ ब्ल्याकमेल गरेर अझ आयोजना ध्वस्त बनाउने भनेर धम्की दिएर हिँडिरहेका छन्। यस्ता कुराहरूलाई आतंककारी घोषणा गरिनुपर्छ, यस्ता गुण्डाहरूलाई गुण्डा घोषणा गरिनुपर्छ, तत्काल नियन्त्रणमा लिएर कारवाही गरिनुपर्छ, यस्ता कुराहरू हुन दिनु हुँदैन। जब हामीहरूले के भने 15,000 मेगावाट, 20,000 मेगावाट, 17,000 मेगावाट, 25,000 मेगावाट भनेर हरेक पार्टीका आफ्ना घोषणा पत्रमा धेरैभन्दा धेरै मेगावाट आयोजना बनाउने भनेर घोषणाको प्रतिस्पर्धा गरिरहेका छौँ, यस्ता मान्छेहरूलाई संरक्षण गरिनु हुँदैन। त्यो जुनसुकै राजनीतिक पार्टीको संरक्षणमा होस् या प्रशासनको संरक्षणमा होस् या पुलिसको संरक्षणमा होस्, त्यो संरक्षण गर्नेलाई पनि नाङ्गेजार बनाइनुपर्छ र यस्ता व्यक्तित्वहरूलाई निरुत्साहित गरिनुपर्छ, कारवाही गरिनुपर्छ, ताकि यस्ता कुराहरू अन्यतिर नदोहोरिउन्। त्यसैले यस्तो कुराहरू यो 900 बुँदे कार्यविधिमा उल्लेख गरिएको छ, 900 बुँदे कार्यविधिमा भएका कुराहरू लागू गर्न राज्यले स्ट्रङ पोजिसनिङ लिएर राज्यको उपस्थिति जनाउनु जरुरी छ। अहिले हाइड्रो पावर आयोजना बनाइरहेको ठाउँमा डेभलपर आफैले राज्यले गर्नुपर्ने कुराहरू पनि गरिरहेको छ, यो कुरा तत्काल राज्यले टेकओभर गरेर राज्यले गर्नुपर्छ भन्ने हामीलाई लाग्छ।
3500 मेगावाट त एकदमै अब निर्माणको अन्तिम चरणमा छ, यही कुरा यहाँले गर्नुभयो। अब यी बाहेक 10 वर्षमा 10,000 मेगावाट विद्युत उत्पादन गर्ने यहाँहरूको लक्ष्य, त्यसका लागि चाहिँ कुन कुन वर्षमा कति कति मेगावाट निकाल्ने योजना छ त्यो पनि सुन्न पाउन।
तत्काल सुरक्षा सम्बन्धी, वन सम्बन्धी, वातावरण सम्बन्धी र जग्गा प्राप्ति सम्बन्धी कुरालाई राज्यले तत्काल, यी कुराहरू मेरो हुन् र म यसको जिम्मा लिन्छु, तँलाई ट्रान्समिसन लाइन बनाउने, ट्रान्समिसनमा जोड्ने, वन सम्बन्धी, जग्गा प्राप्ति सम्बन्धी, वातावरण सम्बन्धी कुरा मेरो हो, तँलाई तत्काल सल्भ गरिदिन्छु भनौँ भने अबको एक वर्षभित्रमा 1,000 मेगावाट तत्काल जोडिन सक्छ र कम्ती पनि 800 मेगावाट त सरकारले आफ्नै पहलमा पनि जोडिन सक्छ, राज्यले पहल गरिदियो भने अझ 200 मेगावाट बढी जोडिन सक्छ। त्यसपछि हरेक वर्ष 500-600 मेगावाट 500-600 मेगावाटका आयोजनहरू थपिँदै जान्छ र यो बढ्ने क्रममा छ। हामीहरूले 5,000 मेगावाटका पिपिएलाई तत्काल गरिदिउँ भने त्यसपछि 1,000-1,000 मेगावाटका आयोजनाहरू बढ्दै जाने हो। त्यसैले हामी यतापट्टि आफ्ना आइरहेका आयोजनाहरूलाई चाहिँ हम्प राखेर स्लो डाउन गरिरहेका छौँ, यसलाई हम्प नराखिकन फ्री फ्लोमा दौडिन दियो भने हाम्रा हरेक वर्ष के भने 500-1,000 मेगावाटका आयोजनाहरू ल्याउनको लागि नेपाली उद्यमीहरू, नेपाली इन्जिनियरहरू, नेपाली व्यवसायीहरू, नेपाली टेक्निसियनहरू, डिजाइनहरू सक्षम भएका छन्। यो सक्षमतालाई सदुपयोग गर्नलाई सहजीकरण गर्ने काम राज्यको हो, हामीहरूलाई अब थप सक्षम बनाइरहन आवश्यकै छैन, किनभने संसारमा हाइड्रो पावर बन्ने देशहरूमा, चाहे त्यो हामी लाओसको कुरा गरौँ, पाकिस्तानको कुरा गरौँ, अफगानिस्तानको कुरा गरौँ, कङ्गोको कुरा गरौँ, नाइजेरियाका कुरा गरौँ, इथियोपियाका कुरा गरौँ अथवा भारतको कुरा गरौँ, त्यहाँ नेतृत्वदायी भूमिका प्रदान गर्ने इन्जिनियरहरू, म्यानेजरहरू नेपाली छन्। त्यसैले के छ भन्दाखेरि यहाँ यो नेतृत्वदायी भूमिका गर्ने म्यान पावरहरू प्रोडक्सन भइरहेको बेला यिनीहरूलाई आफ्नै देशमा काम गर्ने अवसर दिने, यिनीहरूलाई आफ्नै देशमा काम गर्ने हो भने हामी चाँडै समृद्ध हुनेछौँ। हामी के छ भन्दाखेरि इथियोपियाको कहानी पढिरहेका छौँ, संसारको सबभन्दा गरिब र दरिद्र देश भनेको, अहिले संसारको सबभन्दा फास्टेस्ट ग्रोइङ इकोनोमी भएर आएको छ। हाम्रा डेभलपरहरूको, हाम्रा व्यवसायीहरू इथियोपियामा चाहिँ विकास र समृद्धि हेर्न चाहिँ अहिले हरेक महिना सयौँको संख्यामा जाने आउने गरिरहेका छन्। त्यसैले यो उदाहरण हामी अब इथियोपिया जस्तो बन्न सक्नु पर्यो भन्ने बेला आयो, यो कस्तो विडम्बना छ त, जबकि हामी इथियोपिया भन्दाखेरि आजभन्दा 5 वर्ष अगाडि नाक खुम्च्याउने र सबभन्दा नराम्रो देशको उदाहरण दिने जनता हामी नै थियौँ। आज ठ्याक्क त्यसको उल्टो भइरहेछ, इथियोपियाका मन्त्रीहरू यहाँ आएर उनीहरू हामीलाई चाहिँ इथियोपियन मोडल भनेर हाम्रा वर्कसप, एक्सपो, कन्फरेन्सहरूमा चाहिँ उनीहरूले दिन थालेका छन्। त्यसैले यसलाई रिभर्स गरिनुपर्छ र हामी अब चिनको जस्तो, इथियोपियाको जस्तो भन्ने बेला आएको छ। त्यो कुरा जान्नको लागि हामीले तत्काल सहजीकरण नीतिगत रूपमा सरकारी स्तरबाट यो गरिनु जरुरी छ।
अबको एक वर्षभित्र निजी क्षेत्रले 1,000 मेगावाट विद्युत उत्पादन गरेर नेसनल ग्रिडमा जोड्छौँ हामी भनेर प्रतिबद्धता जनाइरहँदा त्यो उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि तत्तत् ठाउँमा राष्ट्रिय प्रसारण लाइनहरू पुगेको अवस्था छ, जोड्न सक्छौँ?
अहिले तत्तत् ठाउँमा जोड्नको लागि कठिनाई छ, कठिनाई पैसा नभएर होइन, कठिनाई जोड्ने ठाउँ नभएर होइन, कठिनाई त्यो सामान नभएर होइन, हाम्रो प्रोक्योरमेन्टको जुन पोलिसी छ, जुन खरिद पोलिसी छ सरकारको, त्यो पोलिसी चाहिँ यो के भने राणाकालीन भन्दा पहिले के कालीन हुन्छ त्यो जमानाको छ, मल्लकालीन भने पनि भयो, के हुन्छ त्यो पनि विजन थियो होला त्यतिखेर थाहा छैन, साह्रै पुरानो र पुरातन छ। त्यसैले के छ भन्दाखेरि यो पुरानो प्रविधि, पुरानो ढर्रा, पुरानो प्रोक्योरमेन्ट जुन सिस्टम छ यसलाई हटाएर इनर्जी भएको जुन अहिले एमडी हुनुहुन्छ नेपाल विद्युत प्राधिकरणमा, इनर्जी भएका हाम्रा टिम छन् जुन ऊर्जा मन्त्रालयमा, यिनीहरूलाई काम गर्ने वातावरण बनाइनुपर्छ। यो प्रोसेस पुर्याउने काम एक महिना, दुई महिना, एक हप्ता, दुई हप्ताभित्र सकिने गरी काम गर्ने वातावरण बनाइनुपर्छ र उहाँहरू गर्न सक्षम हुनुहुन्छ, सक्षम टिम छ भन्ने कुरा उहाँहरूले अहिले अगाडि बढाइरहेको चिलिमी अन्तर्गत अगाडि बढाइरहेको जुन उहाँ कर्मचारीहरूले बढाउनु भएको आयोजनाहरू छ त्यसबाट पनि देखिसकेको छ भने सरकारीले गर्दाखेरि चमेलिया कुलेखानी जस्ता आयोजना डिले भइरहेको छन्। त्यसैले हाम्रो नीतिमा खोट छ, हाम्रो प्रोसेसमा खोट छ, यसलाई तत्काल करेक्सन गरिनुपर्छ। करेक्सन गरिएन भने विद्युत आयोजना चाहिँ सम्पन्न हुन्छन्, हामीले उपभोग गर्ने ठाउँसम्म विद्युत पुर्याउन सक्दैनौँ, यसको मार भनेको फेरि पनि वित्तीय संस्थाहरूलाई पर्छ, त्यसमा लगानी गर्ने अहिले देशभरिका लगानीकर्ताहरूलाई पर्छ। यो कुराको महसुस गरेर अहिले भइरहेको सरकारले, अब आउने सरकारले यसलाई चाहिँ तत्काल निरूपण गरिनुपर्छ, यो माग हामीले राखिरहेका छौँ र उहाँहरूका घोषणा पत्रमा पनि यो करेक्सन गर्छु भन्ने प्रतिबद्धताहरू आएका छन्। काम मात्रै नभएको, काम गर्ने वातावरण बनाइनुपर्छ र काम गर्ने मान्छेलाई पुरस्कृत गर्नुपर्छ र जसले ढिला सुस्ती गर्छ त्यसलाई दण्ड गर्ने, दण्डित गरिने यो मेकानिजम पनि हुनुपर्छ।
पुराना ऋणहरूमा पनि ब्याज दर बढाइरहेका पछिल्ला उदाहरणहरू, यसले चाहिँ जल विद्युत उत्पादन गर्नका लागि यहाँहरू जस्तो निजी क्षेत्र जसले 5-7 वर्ष अगाडि ऋण लिएको होला, अर्थात् नयाँ ऋण पनि स्वीकृत हुँदै होला, यसले कस्तो समस्या निम्त्याउला?
पुँजी परिचालित गर्ने भनेको, पुँजीलाई सहजीकरण गर्ने भनेको, पुँजीको निर्माण गर्ने भनेको, पुँजीलाई व्यवस्थापन गर्ने भनेको नेपालमा मुख्यतया दुईटा निकाय हुन्, त्यो हो धितोपत्र बोर्ड र नेपाल राष्ट्र ब्याङ्क। यी दुईटा मार्फत सम्पूर्ण पुँजीको सङ्कलन, पुँजी सम्बन्धी नीति नियम र कानुनहरू बन्ने हो र ब्याङ्कले भनेको त यिनीहरूले दिएका नीति निर्देशन नियम र कानुन अनुसार ब्याङ्कले चाहिँ परिचालित हुने हो। यी दुईटै संस्थाले चाहिँ के गर्यो भन्दाखेरि हाइड्रो पावरलाई प्राथमिकता दिने भनेर घोषणा गर्ने तर नीतिमा चाहिँ त्यस किसिमको नआउने विडम्बना छ। जस्तो यसभन्दा अगाडिको वित्तीय नीतिमा 15% कृषि तथा ऊर्जालाई चाहिँ अनिवार्य लगानी पर्छ भन्ने व्यवस्था थियो तर यसपछिको वित्तीय घोषणा हुँदाखेरि, आर्थिक घोषणा हुँदाखेरि राष्ट्र ब्याङ्कले 5% कम्पलसरी गर्ने भनेर बनाइदियो। नियत राम्रो होला तर बनाइएको नीतिले त्यसको कार्यान्वयनले चाहिँ त्यसले नेगेटिभ असर गर्यो। त्यसै गरी अहिले सेभनले पनि के गरिरहेको छ भने हाइड्रो पावरसँग सम्बन्धित आयोजनाहरूका लागि छुट्टै नीति बनाउने भनेर सौताको व्यवहार गरिरहेको छ। यो कुनै पनि सेभन भनेको लिस्टेड कम्पनी र लिमिटेड कम्पनीहरूलाई फेसिलिटेट गर्ने हो, त्यो औषधिबाट आएका कम्पनीलाई यसो गर्ने अनि त्यहाँबाट पैसावाला कम्पनीलाई यसो गर्ने अनि हाइड्रो पावरलाई यसो गर्ने अन्यलाई यसो गर्ने भन्ने उसको डिस्क्रिमिनेसन अनि कानुन पोलिसी बनाउने निकाय हुनु हुन्नथ्यो तर विडम्बना उसले त्यसरी बनाइरहेको छ। यसको तत्काल अन्त्य हुनुपर्छ र हाइड्रो पावर आयोजनाहरूले पुँजी निर्माण गर्न, पुँजी सङ्कलन गर्न र पुँजीको वृद्धि गर्ने कुरामा सहजीकरण गरिदिनुपर्छ, बाधक बन्ने होइन। अहिले यो 4-5 दिन अगाडिको नयाँ पोलिसीमा केही सहजीकरण गर्ने भन्ने पोलिसी आएको हामीले पत्र पत्रिकामा सुन्नमा आएका छौँ। यो व्यवहारमा लागु होस् भन्ने हाम्रो चाहना छ, कामना छ र व्यवहारमा लागू भएन भने फेरि कुनै पनि पोलिसी बनाउनुको र जनतालाई ढाँट्नुको कुनै अर्थ रहँदैन। जस्तै अहिलेसम्म आएका पोलिसीहरूमा धेरैभन्दा धेरै बिजुली उत्पादन गर्ने, धेरैभन्दा धेरै पुँजी सङ्कलन गर्ने त भयो तर व्यवहारमा लागू हुन सकेनन्। त्यसैले अब व्यवहारमा लागू हुने बेला आएको छ। हाम्रा गभर्नर, हाम्रा सेभनका अध्यक्ष विद्वान हुनुहुन्छ, अर्थशास्त्र बुझेको, पढेको, देश विदेश घुमेको व्यक्तित्वहरू हुनुहुन्छ। अब हामी आफू समृद्ध र स्वावलम्बी हुनका लागि ऊर्जा क्षेत्रलाई हामीले सहजीकरण गर्नुपर्छ, पुँजीको निर्माण हुन दिनुपर्छ र न्यून ब्याज दरमा अधिकतम लगानी हुने वातावरण बनाउनको लागि नीतिगत रूपमा व्यवस्था गरिनुपर्छ। जुन भएको छैन, ओठे भाषणले केही गर्दैन, नीति बनाइदिनुपर्छ। ब्याङ्कहरूले फलो गर्ने भनेको उहाँहरूले बनाइदिएको नीति हो, उहाँहरूले बनाइदिएको पोलिसी हो, उहाँहरूले बनाइदिएको ऐन हो, उहाँहरूले दिएको निर्देशन हो, उहाँहरूले लिखित रूपमा दिएको कुराहरू मात्रै कार्यान्वयन हुन्छ। बाहिर अरू नेताले भाषण गरे जस्तो भाषण नगरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। राष्ट्र बैङ्कका नेतृत्व वर्गमा भएका व्यक्तित्वहरूलाई, त्यसै गरी सेवनका नेतृत्वमा भएका व्यक्तित्वहरूलाई, ताकि कार्यान्वयनको पक्षमा हाइड्रो पावर डेभलपरहरूले, ऊर्जा उत्पादकहरूले, त्यसमा लगानी गर्ने ब्याङ्कहरूले सहजताका साथ लगानी जुटाउन सकुन्, लगानी गर्न सकुन् र धेरै धेरै आयोजनाहरू बन्न सकुन्।
उहाँ हुनुहुन्थ्यो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाई। नवीन प्रविधिले जल विद्युत क्षेत्रको विकासमा खेल्ने भूमिका, सरकारको लक्ष्य अनुसार अबको 9 वर्षमा 10,000 मेगावाट बिजुली उत्पादनका लागि निजी क्षेत्रले गरिरहेको प्रयास र सरकारले गर्नुपर्ने काम लगायतका विषयमा कुराकानी गर्दै, यो कुराकानीसँगै कार्यक्रम बदलिन्दु नेपालको समय सकिने लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि प्राविधिक साथी शशीन्द्र गौतमसँगै पीटी अप्सन बिदा हुन्छु। नमस्कार।